بسم الله الرحمن الرحيم. عن جابر قال اتى النبي صلى الله عليه وسلم من نعمان بن قوكل فقال يا رسول الله ارايت اذا صليت المكتوب وحرمت الحرام واهللت الحلال ادخل الجنه؟ فقال النبي صلى الله عليه وسلم نعم. یہ جابر رضی اللہ عنہ کی روایت ہے. یہ کہتے ہیں کہ نعمان بن قوکل ایک صاحب رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہوئے اور انہوں نے آپ سے یہ سوال کیا کہ یا رسول اللہ کیا رائے ہے آپ کی اگر میں صرف فرض نماز پڑھ لیا کروں، حرام کو حرام سمجھوں اور حلال کو حلال سمجھوں اور اس سے بچتا رہوں تو جنت میں چلا جاؤں؟ نبی صلی اللہ علیہ وسلم نے فرمایا ہاں تم جنت میں چلے جاؤ. اس سے پہلے بھی ایک روایت اسی سے ملتے جلتے مضمون کی گزر چکی ہے جس میں ایک عرابی نے آپ کی اونٹنی کی لگام پکڑ کر یہ پوچھا تھا کہ وہ کیا چیز ہے جو مجھے جنت کے قریب کر دے گی اور جو مجھے جہنم سے دور کر دے گی. تو رسول اللہ صلی اللہ علیہ وسلم نے اس سوال پر بہت داد دی تھی اور لوگوں کو متوجہ کر کے یہ کہا تھا کہ اس کی بات سنو. یہاں بھی اسی نوعیت کا سوال ان صاحب نے کیا ہے اور اس سے یہ بالکل بات واضح ہو جاتی ہے کہ صحابہ کرام کے ہاں نبی صلی اللہ علیہ وسلم کی دعوت کا یہ اصلی مقصد بالکل واضح تھا. یعنی وہ بہت اچھی طرح سمجھتے تھے کہ خدا کا پیغمبر ہم کو یہ بتانے کے لیے آیا ہے کہ اس دنیا کی زندگی میں جو آزمائش برپا کی گئی ہے اس سے کامیاب ہو کر تم جنت کیسے پا سکتے ہو، اور خدا نخواستہ ناکام ہو جائے تو اس کا انجام کیا ہو. یہی چیز ہے جس کو وہ بار بار مختلف طریقوں سے پوچھتے ہیں اور یہ جاننا چاہتے ہیں کہ وہ کم سے کم باتیں معلوم ہو جائیں کہ جس سے ہم جہنم سے بچ جائیں. تو ان صاحب نے بھی یہی بات نبی صلی اللہ علیہ وسلم کی خدمت میں پیش کر دی ہے اور یہ کہا ہے کہ آپ نے ہمارے سامنے کچھ چیزیں لازمی احکام کی حیثیت سے رکھی ہیں، جیسے مثلا نماز، فرض نماز ہے، تو اگر میں کوئی زیادہ اہتمام نہیں کرتا، کوئی بہت مجھ سے نیکیاں نہیں ہوتی، حرام سے بچتا رہتا ہوں، حلال چیزوں کو دنیا میں اختیار کرتا ہوں اور جو چیزیں مجھ پر لازم کی گئی ہیں ان کو میں پورا کر دیتا ہوں، یعنی فرائض کی پابندی کر لیتا ہوں اور جو گناہ ہیں، جو چیزیں اللہ کے ممنوع ہیں، ان سے بچ جاتا ہوں تو یہ بتائیے کہ جنت میں چلا جاؤں؟ تو حضور نے فرمایا کہ جنت کی ضمانت تو یہی ہے، چلے جاؤں. اب اس کا یہ مطلب نہیں ہے کہ جو آدمی اتنا کر دے گا تو جنت میں اعلیٰ ترین درجات بھی اس کو حاصل ہو جائیں گے. جس طرح اس دنیا کی زندگی میں اللہ تعالیٰ نے بڑا فرق رکھا ہے، یعنی یہ اگرچہ امتحان کے لیے دی گئی ہے لیکن آپ اس کی نعمتوں کے لحاظ سے اندازہ کر سکتے ہیں کہ کتنا فرق رکھا گیا ہے. کچھ لوگوں کو کیا کچھ یہاں دے دیا جاتا ہے اور کچھ لوگ محرومی کے کس مقام پر ہوتے ہیں. تو اس میں تو کوئی شبہ نہیں کہ جیسے قرآن سے بھی معلوم ہوتا ہے اور حدیثوں سے بھی معلوم ہوتا ہے کہ جنت میں اگر آدمی کو داخل ہونے کی جگہ بھی مل گئی، کوئی جھونپڑی بھی میسر آ گئی ہے، تو اس کے مقابلے میں دنیا کی یہ نعمتیں کوئی حیثیت نہیں رکھتی. قرآن مجید نے بھی اس کے اشارے کیے ہیں اور ایک روایت میں تو بڑی تفصیل کے ساتھ یہ بات بیان ہوئی ہے کہ جس آدمی کو سب سے نچلا درجہ جنت کا ملے گا وہ بھی یہ بتا نہیں سکے گا کہ اس میں کیا کمی ہے، یعنی اس درجے کی چیز ہے، لیکن بہرحال اس میں بھی بڑے درجات، اس میں بھی بڑی بادشاہی. پیغمبروں کے لیے بھی ایک جگہ ہے، شہداء اور صالحین کے لیے بھی ایک جگہ ہے، اللہ تعالیٰ کے صدیق بندوں کے لیے بھی ایک جگہ ہے، وہ جنہوں نے اپنی زندگی دین کے معاملے میں سبقت کے ساتھ گزاری ہے ان کے لیے بھی ایک جگہ ہے، اور اس جگہ میں اور دوسری جگہوں میں بہت فرق ہوگا. پھر سورہ حدید سے یہ معلوم ہوتا ہے کہ ان درجات کی نوعیت ایسی ہے، جہاں قرآن نے اس سوال کا جواب دیا ہے کہ اگر ایک ہی خاندان کے لوگ تعلق رکھنے والے، مثال کے طور پر باپ ہے اور بیٹا ہے، بیوی بچے ہیں، دوسرے اہل خاندان ہیں، وہ کسی نچلے درجے میں ہیں تو کیا وہ دور ہی رکھے جائیں گے؟ یعنی دنیا میں ایک بڑی نعمت انسان کو یہ حاصل ہوتی ہے نا کہ وہ اپنے محبت کرنے والوں کے درمیان میں رہے. تو فرمایا کہ نہیں، ہم ان کا درجہ بڑھا دیں گے، یعنی جنت میں جانے کے لیے اگر انہوں نے اپنے آپ کو کامیابی سے ہمکنار کر لیا ہے تو ان کا درجہ بڑھا دیں گے، اور یہ بھی ایک خدا کی نعمت ہے جو ان کو حاصل ہو جائے گی. تو اس میں یہی بات واضح کی گئی ہے کہ ایک تو اس میں داخل ہو جانا ہے بڑی چیز، ایک عام آدمی کے لیے اگر وہ سوچے تو اس سے بڑی کوئی چیز نہیں ہے کہ وہ امتحان میں کامیاب ہو گیا اور کامیابی کے بعد جہنم سے بچ گیا، اللہ تعالیٰ کے عذاب سے اسے نجات حاصل ہو گئی، उसने अपने आप को इस काबिल कर लिया कि वो खुदा की जन्नत के दरवाजे ही पर जाकर खड़ा हो जाए और उसको इज्जत दे दिया जाए कि वह अंदर आ सकता है, ये भी बहुत है। और इन्होंने यही बात पूछी है, जाहिर है कि हमारे जैसे कमजोर लोग इसी मुकाम पर खड़े होते हैं, यही जानना चाहते हैं कि वो मोटी मोटी बातें क्या हैं कि जिसके बाद कम से कम आदमी जहन्नम से बच जाए। और कोई शुबा नहीं है कि अगर आदमी पैगंबरों की दावत से वाकिफ हो गया है और उसको मालूम हो गया कि दुनिया किस लिए बनाई गई है, वो जान गया है कि इस आजमाइश से निकलने के बाद मौत आएगी और मौत के बाद क्या पेश आने वाला है, तो उसका असली सवाल यही है जो उसके सामने होना चाहिए। ये सवाल उन्होंने पूछा है और कम से कम वो शरायत जानना चाहिए कि जिनको पूरा कर देने से वो इसके मुस्तक हो जाएंगे, वो हुजूर ने बता दी है। लेकिन इसके दर्जात के बारे में भी हर मुसलमान को मुतनब्बे रहना चाहिए कि जिस तरह दुनिया में वो किसी छोटी चीज पर आसानी से राजी नहीं होता, कमतर को कबूल करने के लिए तैयार नहीं होता, बेहतर से बेहतर को हासिल करना चाहता है, तो वहां भी उसको आला से आला मकाम पाने की जद्दोजहद करनी चाहिए। और आला से आला मकाम पाने के लिए फिर कुरान ने भी बताया है कि क्या तरीके हैं और पैगंबर ने भी बताया है कि क्या तरीके हैं। यह बताया गया है कि इबादात के मामले में वो नवाफिल का ज्यादा से ज्यादा इहतमाम करें। खुद रसूलुल्लाह सल्लम के बारे में हमको मालूम है कि आप फर्ज नमाजों के अलावा बहुत से नवाफिल पढ़ते थे, फजर के वक्त 2 रकतें फर्ज के अलावा पढ़ते थे, जोहर के वक्त कभी 4 कभी 6 रकतें इसके अलावा पढ़ते थे, इसी तरीके से असर के नमाज के साथ भी कभी कभी आपने तलकीन की कि कुछ ज्यादा रकतें पढ़ी जा सकती हैं, मगरिब के बाद भी 2 रकतें बिलमूम पढ़ते थे, ईशा के बाद भी 2 रकतें पढ़ते थे। तो ये नवाफिल इसी मकसद के लिए थे कि अल्लाह ताला ज्यादा से ज्यादा बुलंद दर्जा अता फरमाए। फिर तहज्जुद की नमाज, अगर अल्लाह ताला किसी बंदे को तौफीक दे तो उसका एहतमाम करता है। फिर हलाल और हराम से आगे एहसान के मकामात है, खुदा की राह में ज्यादा से ज्यादा खर्च करता है, जो कुछ नेमतें उसको मिली हैं उसे बंदों के लिए आम करता है, उनकी खिदमत करता है, दुनिया में खैर और नेकी का आलमबरदार बनकर रहता है, दीन की नुसरत करता है, दीन की मदद करके जो कुछ भी जरूरतें होती हैं उनको पूरा करने में आगे बढ़ता है। तो बहुत से मौके हैं जो फिर बरतर मकामात हासिल करने के हैं। अल्लाह ताला ने जो दीन हमको दिया उसमें ये दोनों चीजें जो है बिल्कुल वाजे कर दी हैं, यानी वो कम से कम चीजें क्या हैं जो आदमी को जहन्नम से बचाने का बायस बनेंगी और जन्नत में दाखिले का बायस बन जाएंगी, और वो ज्यादा से ज्यादा क्या चीजें हैं जिसको लोग कर सकते हैं। अल्लाह के पैगंबर ने उसका बेहतरीन नमूना पेश किया है और सहाबाए किराम ने भी उसका बेहतरीन नमूना पेश किया है। फिर एक और पहलू भी हमेशा निगाह में रखना चाहिए, और वो ये कि इंसान जब दुनिया में मिसाल के तौर पर फराइज की पाबंदी करता है, हलाल हराम से बचता है, तो इंसान इंसान है, हो सकता है कि किसी मौके पर कोई कोताही हो जाए, कोई गलती हो जाए, वो किसी मौके पर फर्ज नमाज पढ़ रहा है और उस तरह नहीं पढ़ सका जैसे पढ़नी चाहिए, उस एहतमाम के साथ उस तवज्जो के साथ अल्लाह के हुजूर में अपने आप को पेश नहीं कर सका, हरारो हराम के बारे में भी कहीं कोई छींटे पड़ रहे हैं, अपनी तरफ से पूरी कोशिश की है लेकिन गलती हो गई है, कहीं फिसल गया है, तो ये नवाफिल जिनका मैंने जिक्र किया है कुरान मजीद से मालूम होता है कि ये इस कसर का जबर कर देते हैं, यानी उन गलतियों का भी इजाला कर देते हैं। तो आदमी को कोशिश यही करनी चाहिए कि वह अपनी जिंदगी को इस तरह तरतीब दे कि वह यह भी जान ले कि वह कम से कम चीजें क्या हैं जिनको मुझे इख्तियार करना है और जो मेरे लिए जहन्नम से बचने का जरिया बनेंगी, और यह भी जान ले कि वो क्या चीजें हैं कि जो मैं ज्यादा से ज्यादा कर सकता हूं ताकि इसे मुझे बुलंद दर्जात भी मिले और अगर कोई कोताही हो गई है तो उसका भी इजाला हो जाए, यानी वही चीजें गोया उसके लिए इजाले का बायस भी बन जाएंगी अल्लाह ताला के यहां। लेकिन असली चीज जो इस रिवायत में बयान की गई है और जो इसका असली मैसेज है, इसका असली पैगाम है, वो ये है कि इस्लाम इसके सिवा कुछ नहीं है कि वो आपको ये बताता है कि आप इस दुनिया की जिंदगी में जो आजमाइश आपको पर बर्पा की गई है इससे कैसे कामयाब होकर निकल सकते हैं। इससे बड़ी कोई तालीम नहीं है जिसकी इंसान को जरूरत हो। दुनिया के मसाइल क्या हैं, उनके अंदर इंसान को क्या करना है, कारोबार में कामयाबी कैसे होगी, दुनिया में कौमी हैसियत से हम सरबुलंद कैसे होंगे, ये चीजों के लिए अल्लाह ताला ने इंसान को बहुत अकल दे रखी हुई है और वो उसको इस्तेमाल करके अपने आप को बहुत बुलंदी पर ले जा सकता है। उसमें उसको बहुत कम रहनुमाई की जरूरत है और ये बहुत कम रहनुमाई है जो अल्लाह के पैगंबरों ने दी है, लेकिन वो असलन जो रहनुमाई देने के लिए आए, असलन जिस चीज की तरफ मुतवज्जे करने के लिए आई है, असलन जिस चीज की मुनादी करने के लिए आए हैं, जिसके लिए दिलों के दरवाजे पर दस्तक देते हैं, जिसके लिए इंतजार करते हैं, जिसकी वजह से उनका मनसब यह बयान किया गया है कि रसूलुम मुबशरीन व मुनजरीन, वो जन्नत की बशारत देने के लिए आए हैं और जहन्नम से बचने के लिए, इंसान को रास्ता बताने के लिए आए हैं, तो उनके पास इसी मकसद के लिए जाना चाहिए और यही उनसे पूछना चाहिए और दीन की सारी तालीमात को इसी जाविये से देखना चाहिए और इसी मकसद को सामने रखकर सब सवालात करने चाहिए और इसी के लिए आदमी को बेताब रहना चाहिए कि कहीं मौत जब उसके दरवाजे पर आ जाए तो वो जहन्नम में न चला जाए وہ اس آگ میں نہ ڈال دیا جائے کہ جو اللہ تعالیٰ نے اسی طرح کے منکروں کے لیے تیار کر رکھی ہے، اس سے بچ کر اس کے لیے جنت کا راستہ کھل جائے. صحابہ کرام کو جب ہم دیکھتے ہیں تو وہ دین کی اس بات کو اتنا سمجھ گئے ہوئے ہیں کہ اسی پہلو سے پوچھتے ہیں اور سوالات کرتے ہیں. تو انہوں نے بھی دیکھیے یہی بات پوچھی ہے اور یہ کہا کہ ادخل الجنہ یا رسول اللہ، میں پھر یہ کر لوں تو میں جنت میں داخل ہو جاؤں گا. فقال النبی صلی اللہ علیہ وسلم، نام آپ نے فرمایا ہاں. وآخر دعوانا الحمدللہ.